सबैलाई मेरो तर्फबाट जय श्री सा धेरै धेरै स्वागत छ सबैजनालाई। अनि पहिलो युहन्नाको पत्र हामी अध्याय तिनमा पल्टाउनेछौँ। अनि हामी चाहिँ अध्ययन गर्दै आयौँ यो पत्र, जुन विश्वासीहरू परमेश्वरको छोराछोरीहरूले लेखेको पत्र हो, यो पारिवारिक चिठी हो। परमेश्वर पिताले आफ्नो छोराछोरीहरूलाई युहन्ना भन्ने उहाँको दासद्वारा लेख्नुभएको पत्र। अनि यहाँ चाहिँ हामीले परमेश्वरका छोराछोरीहरूले कसरी चाहिँ पितासँग सङ्गति गर्नुपर्छ र गर्न सक्छन् भन्ने कुरा चाहिँ अध्ययन गर्दै आएका छौँ। अनि साथै चाहिँ यहाँ पनि यो पनि देख्नेछौँ कसरी परमेश्वरको छोराछोरीहरूले चाहिँ अरू परमेश्वरको छोराछोरीलाई चिन्ने त, यो पनि हामी अध्ययन गर्दै आएका छौँ, ताकि हामी चाहिँ साँच्चै परमेश्वरकै सन्तानसँग हामी सङ्गति गरौँ र सँग मिली उहाँको सेवा गरौँ। अनि युहन्नाले चाहिँ त्यहाँ बताउँदैछ कि कसैले मुखले म क्रिस्चियन हुँ भन्दैमा ऊ क्रिस्चियन नहुन सक्छ, उसको जीवनद्वारा थाहा हुन्छ ऊ साँचो परमेश्वरको सन्तान हो कि होइन। अनि हामी चाहिँ त्यसैले पहिलो युहन्नाको अब तिन अध्यायको एकदेखि दस पदसम्म पढ्नेछौँ, ध्यान दिएर पछ्याउँ सुनौँ। हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, हामी परमेश्वरका सन्तान कहाउँदछौँ। यसै कारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन। प्रियहरू, अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो। अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो अनि उहाँमा पाप छैन। हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। हे साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्। जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो, जसरी उहाँ पनि धर्मी हुन्छ। जसले पाप गर्दछ त्यो शैतानबाट हो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ। शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभयो। हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन, किनकि उहाँको बिउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो। परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्। हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन, र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन। वास्तवमा यो खण्ड चाहिँ दुई अध्यायको 29 पदबाट सुरु गर्नुपर्छ। कसरी त्यो देखिन्छ भने दुई अध्यायको 29 पदमा हेर्दाखेरि त्यो देखिन्छ। अनि याद गर्नुहोस् कि यो जुन अध्याय विभाजनहरू जुन बाइबलमा छन् यिनीहरू चाहिँ वास्तवमा धेरै धेरै पछि मात्र राखिएका हुन्। पद विभाजन, अध्याय विभाजन, यो चाहिँ परमेश्वरको प्रेरणाले नै यो विभाजन गरेको होइन, यो चाहिँ बाइबल छाप्नु पर्दाखेरि चाहिँ यसरी चाहिँ विभाजन गरेका हुन्। शब्द ठिक ठाउँमा गर्न खोज्दाखेरि तैपनि 29 पद चाहिँ वास्तवमा तिन अध्यायको वास्तवमा एक पद हुनु पर्थ्यो अथवा 28 पददेखि गर्न सकिन्थ्यो। किनभने हेर्नुहोस् त 29 पद दुई अध्यायमा यहाँ लेखेको छ उहाँ अर्थात् येशु ख्रिस्ट धर्मी हुनुहुन्छ भने तिमीहरू जान्दछौ भने हरेक जसले धार्मिकताको काम गर्दछ ऊ पनि उहाँबाट जन्मेको हो भने तिमीहरू जान। अब तिन अध्यायको 10 पदमा हेर्नुहोस् त ठिक तुलनात्मक हिसाबले त्यहाँ विपरीत खालको व्यक्तिको उल्लेख गरेको छ। दशपद परमेश्वरको सन्तान र शैतानको सन्तान यसैबाट प्रकट हुन्छन्। हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन, र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन। त्यसैले 29 पदमा चाहिँ एक खालको व्यक्तिको कुरा गरेको छ, हरेक जसले धार्मिकताको काम गर्दछ, र 3:10 चाहिँ अर्को खालको व्यक्ति कुरा गरेछ, अर्थात् हरेक जसले धार्मिकताको काम गर्दैन। देख्नुभयो? त्यसैले 2:29 हामी सुरु गरौँ। त्यहाँ भनेको छ हरेक जसले धार्मिकताको काम गर्दछ, अर्थात् यसको माने त्यो व्यक्ति जसको जीवनको आदत नै धार्मिकताको कामहरू गर्नु छ। अस्तिको हप्ता पनि मैले तपाईँको ध्यान आकर्षण गरेको थिएँ, जुन यो 3 चाहिँ गर्दछ गर्दैन यो शब्दहरू जुन दोहोरिरहेको छ, जसले पाप गर्दछ, जसले धार्मिकताको काम गर्दछ इत्यादि, त्यो सब चाहिँ वर्तमान कालको क्रियापद शब्द हो। अर्थात् त्यो भनेको चाहिँ सजिलो भाषामा चाहिँ ग्रिक भाषामा चाहिँ यसको माने के लाग्छ भने यो चाहिँ निरन्तर चलिरहने प्रक्रिया, एकचोटि गर्ने शक्ति होइन, ऊ चाहिँ आदत स्वरूप नै यो गरिरहन्छ, उसको बानी नै यस्तो छ। अनि 29 त्यसैले कस्तो व्यक्तिको कुरा गरेछ भने जसको बानी चाहिँ धार्मिकताको काम गर्ने बानी छ, ऊ धार्मिकताको काम गरिरहन्छ, उसको जीवन आदतै त्यस्तो छ, उसको जीवनशैली नै धार्मिकतामा छ। अर्थात् धार्मिकता भनेको ठिक बाटो, ठिक बोली, उसले ठिक बोल्दछ, बोलिरहन्छ, ठिक बोलिरहन्छ, ऊ ठिक गरिरहन्छ, ऊ ठिक सोचिरहन्छ, यस्तो खालको व्यक्तिको कुरा यहाँ भइरहेको छ। अब अवश्य सिद्ध रूपमा त होइन, किनभने पहिले उनीहरूको 1 अध्ययन गऱ्यौँ, यो लेखक स्वयं आफैले पनि भन्छ हामीमा पाप छैन भनेर हामी भन्छौँ भन्दा हामी आफैलाई धोका दिन्छौँ, हामीले पाप गरेका छैनौँ भनेर भन्छौँ भन्दा हामीले परमेश्वरलाई झुटो टेलाउँछौँ। त्यसैले पाप रहित हिसाबले एकचोटि पनि नचुकिकन भन्न त खोजेको होइन, तर समग्रमा उसको जीवनलाई हेर्दाखेरि उसको जीवनमा चाहिँ के को चरित्र र के को गुण पाइन्छ भने धार्मिकता हो। फलस्वरूप अरू मानिसहरूले उसलाई हेर्दाखेरि के भन्छ भने यो व्यक्ति असल व्यक्ति हो, यो पुरुष अथवा यो स्त्री अथवा यो केटा अथवा यो केटी चाहिँ हर्पर्दछ, किनभने ऊ झुट बोल्दैन, उसले ठग्दैन, अनि उसले चाहिँ तपाईँको पछाडि कुरा काट्दैन, अनि उसले चाहिँ मुखले एउटा भन्ने र गर्ने चाहिँ अर्को होइन उसको, उसले चाहिँ आफ्नो मुखले जे भन्छ त्यो गर्छ, अनि यो व्यक्ति चाहिँ अर्काको निन्दा चर्चा सुनेर बस्दैन, अनि त्यो निन्दा चर्चा फैलाउँदैन पनि, उसले के भयो जे भन्न बोल्न आवश्यक छ त्यो बोल्छ, अरूलाई फाइदा हुन्छ भने त्यति यो मान्छे ठिक छ। म सोध्न चाहन्छु प्रियहरू, के अरू मानिसहरूले तपाईँको बारेमा यसरी भन्छन् होला? के तपाईँलाई नजिकबाट चिन्नेहरूले तपाईँलाई चाहिँ यसरी बयान गर्न सक्छन् होला? कस्तो छ तपाईँको जीवन आदत र जीवनशैली? यहाँ यो भन्नाले के भन्दछ भने हामीले साँचो विश्वासीहरू, साँचो परमेश्वरको छोराछोरीहरू चाहिँ हामीले कसरी चिन्छौँ भने उनीहरूले मुखले भनेको आधारमा होइन तर जीवन जिएको आधारमा हामी चिन्छौँ। किनभने परमेश्वरको छोराछोरीहरू चाहिँ परमेश्वर आफ्नो बुवा जस्तो हुन्छन्, उहाँको देखा सिकी गर्छन्, उहाँको गुणहरू उनीहरूमा पाइन्छन्। अब उहाँ जस्तै पाप भएको त छैनन् तर उहाँको गुणहरू चाहिँ उनीहरूको जीवनमा चाहिँ देखिन्छ नै छर्लमै। अब यसलाई चाहिँ तपाईँले चाहिँ के गर्नुहोस् भने अघि यो 3:10 जोड्नुहोस् है, किनभने यो सुरु र अन्त चाहिँ यो खण्डलाई मैले त्यसरी यहाँ देखिरहेको छु। 10 चाहिँ त्यहाँ भनेको छ परमेश्वरको सन्तान र शैतानको सन्तान यसैबाट प्रकट हुन्छन्, हरेक जसले धार्मिकताको काम गर्दैन। अब यता चाहिँ त्यो परमेश्वरबाटको होइन भनेको छ, अर्थात् यहाँ चाहिँ कस्तो खालको मान्छे कुरा गरेछ भने त्यो व्यक्ति जसको जीवन आदतै धार्मिकताको काम गर्नु चाहिँ छैन। ऊ सामान्यतया उसले काम गर्दा ठिक काम गर्दैन, ऊ ठिक बोलिरहेको छैन, उसको दिनदिनको जीवनको कुरा गर्दैछ। ऊ दिनदिनको जीवनमा ऊ ठिक तरिकाले सोच्ने खालको बानी छैन उसको, ठिक बोल्ने बानी छैन, ठिक सोच्ने बानी छैन, ठिक गर्ने बानी छैन उसको। कहिलेकाहीँ ऊ ठिकै देखिन्छ, विशेष गरी मानिसहरूको अगाडि, तर समग्रमा हेर्दाखेरि उसको जीवन चाहिँ अधर्मले चरित्रित छ, अधर्मको चरित्र छ समग्रमा। अनि फलस्वरूप अरू मानिसहरूले हेर्दाखेरि चाहिँ उसको बारेमा के भन्छ भने, यो मान्छे खास ठिक खालको मान्छे होइन, उसको चरित्र ठिक छैन, यो पुरुष, यो स्त्री, यो यो बाप, यो नानी, यो केटाकेटी ठिक छैन, ऊ भर पर्दो छैन, प्रायः झुट बोलिरहेकै हुन्छ, कति चाहिँ ठगेको देखेको छु, अनि अर्काको पछाडि कुरा गर्छ, अर्काको कुरा काट्छ, हुन्छ हुन्छ मुखले भन्छ तर गर्दाखेरि गर्दैन, ठिक उल्टो गर्छ कसरी, अनि उसले आफ्नो मुखले भनेको कुरा कुरा पनि गर्दैन, चाहिँदा नचाहिँदो कुरा सुनेर बस्छ, निन्दा चर्च अर्काको, अनि अर्काको निन्दा चर्च अरूलाई गएर फैलाइदिन्छ, यसो यस्तो गरेर यस्तो यस्तो भनेर, कुन बेला उसको मुख बन्द राख्नुपर्ने हो, कुन बेला बोल्नुपर्ने हो, यसले यो मान्छेलाई थाहा छैन। सोध्न चाहन्छु, तपाईँको जीवन कस्तो छ? किनभने परमेश्वरको सन्तान चिनिने चाहिँ उसको जीवनद्वारा हो। त्यसैले हामी देख्छौँ कि दुई भिन्न भिन्न खालको व्यक्तिहरूको समूहहरूको चर्चा हुँदैछ यो खण्डमा। अनि तपाईँले वास्तवमा जुन अघि मैले खण्ड सरस्वती पढेँ नि, तपाईँले राम्रोसँग हेर्नुभयो भने, अनि अलिअलि अध्ययन गर्नेछौँ, हेर्नुभयो भने यो दोहोरिएको छ, दोहोरिएको छ, यही दुईवटा समूहको कुरा गर्दैछ। हेर्नुहोस् मलाई पछ्याउनुहोस् यहाँ, एकातिर यहाँ चाहिँ तिनको चार पदमा हेर्नुहोस् त, तिनको चार पदमा एकातिर के कुरा गरेछ भने, हरेक जसले पाप गर्दछ, अर्थात् यो वर्तमान कालमा हो, प्रेजेन्ट टेन्स, ग्रिकको प्रेजेन्ट टेन्स भनेको चाहिँ यो चाहिँ निरन्तर चलिरहने आदत स्वरूप गर्ने जीवनशैलीको कार्य हो, यो कुनै एकचोटि गरेको कुरा मात्र भनेको होइन, ऊ जो गरिरहन्छ उसको समग्रमा उसको जीवनै यस्तै छ, जसले पाप गरिरहन्छ, यसरी अनुवाद गर्न सकिन्छ यसलाई, हरेक जसले पाप गरिरहन्छ। छ पदमा हेर्नुहोस् त फेरि, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन अथवा गरिरहँदैन, हरेक जसले पाप गर्दछ फेरि गरिरहन्छ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ, विश्वासी होइन भन्दैछ। अनि त्यसले तिनको आठ पदमा हेर्नुहोस् त, जसले पाप गर्दछ वर्तमान काल अर्थात् जो जसले पाप गरिरहन्छ त्यो सैतानबाट हो भनेछ, परमेश्वरको सन्तान होइन भनेको छ। त्यसैले एकातिर त्यो छ भने खण्डमा, अर्कोतिर चाहिँ त्यति अर्को पनि छ, परमेश्वरको सन्तान को बारेमा चाहिँ उनीहरूको आदत, उनीहरूको जीवनशैली कस्तो छ, जस्तो कि तिनको तिनमा हेर्नुहोस्, अस्तिको हप्ता हामीले अध्ययन गऱ्यौँ तिनको तिन, अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई के पार्दछ, शुद्ध पार्दछ, यो पनि फेरि वर्तमान कालमा हो, यहाँ के भन्दैछ भने उसले आफूलाई शुद्ध पारिरहन्छ, ऊ चाहिँ पवित्र जीवन जिउनको लागि अघि बढी नै रहेको छ, अनि उसले चाहिँ पुरानो मान्छेलाई फालेर नयाँ मान्छेलाई पहिरेर अनि ऊ चाहिँ आफूलाई शुद्ध पार्दै अगाडि बढिरहेको छ, पापमा जिरेको छैन, अर्को शब्दमा भन्ने हो भने। अनि त्यस्तै अघि देखिहाल्यौँ तिनको छमा, फेरि तिनको छमा, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, एकचोटि पनि कहिले पनि गर्दैन भने होइन, यो त के भन्यो भने उसको पाप गर्ने बानी छैन, पाप गरिरहँदैन तिनको छ। अनि त्यसपछि तिनको साथमा पनि, ए साना नानीहरू, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ अथवा गरिरहन्छ त्यो धर्मी हो, मुक्ति पाएको व्यक्ति हो भन्दैछ, जसरी उहाँ पनि अर्थात् प्रभु यीशु पनि धर्मी हुन्छ। अनि तिनको नौमा, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन अर्थात् गरिरहँदैन, अनि अझ यहाँ भनेको छ, किनकि उहाँको अर्थात् परमेश्वरको बिउ उसमा रहन्छ, परमेश्वरको बिउ अर्थात् परमेश्वरको स्वभाव, नयाँ स्वभाव उसमा छ, र उसले पाप गर्न सक्दैन, उसले पाप गरिरहन सक्दैन, यो असम्भव छ भन्दैछ। त्यसैले यो सन्दर्भ चाहिँ एकदम छर्लङ्ग छ, यहाँ बाइबलले जे सिकाएको त्यही सिकाउँदैछ तपाईँलाई. यहाँ दुई खालको एकदम फरक व्यक्तिहरूको दुई फरक समूहको चर्चा हुँदैछ. नम्बर एक, ती व्यक्तिहरू जो चाहिँ एक पापपूर्ण जीवनशैली जिइरहेका छन्. नम्बर दुई, ती व्यक्तिहरू जो चाहिँ धार्मिकतापूर्ण जीवनशैली जिइरहेको छन्. को हुन् उनीहरू? स्पष्ट जवाब छ पहिलो यहोन्ना 3:10 एउटा समूह हो परमेश्वरको सन्तान जो धार्मिकताको जीवनशैलीमा जिउँछन्, अर्को हो शैतानको सन्तान जो चाहिँ धार्मिकताको काम गरिरहँदैन. अर्थात् मुक्ति पाएका र नपाएकाहरू यो दुई समूहको बयान हो. त्यसैले यहाँबाट स्पष्ट शिक्षा के निस्कन्छ भने हामीले चाहिँ मुक्ति पाएका र नपाएकाहरू छुट्याउन सक्छौँ. बाइबलले नै यसरी छुट्याएको छ. त्यसैले मुक्ति पाएकाहरूलाई चाहिँ नपाएकाहरूको बिचबाट हामी छुट्याउन सक्छौँ. कसरी? उनीहरूको जीवनको आदतद्वारा. यसरी नै हो यो खण्डको शिक्षा, यही नै हो. अनि यसमा अरू थुप्रै व्यावहारिक कुराहरू पनि हामी हेर्नेछौँ. पहिलो कुरा, अब यहाँ एक एक पद गर्दै जाउँ हामी, होइन. पहिले हुँदा 3:4 यहाँ पढ्छौँ, हरेक जसले पाप गर्दछ गरिरहन्छ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो. त्यसले यो व्यक्ति जसले चाहिँ निरन्तर आदत स्वरूप नै ऊ पापमा जिइरहेको छ. अर्थात् ऊ केटा मान्छे हो भने उसलाई खालि केटीहरूको कुरा मात्र गर्नुपर्छ, आइमाहरूलाई आँखा लगाएर बस्छ, उसलाई पिउन पाए भयो, मोज गर्न पाए भयो. उसको जीवन भनेको जीवन भने यस्तो त हो नि, मोज मस्ती गर्नु हो. अनि यहाँ के भनेको छ भने उसको आदतै यस्तो छ. अनि अर्को शब्द छ यहाँ भनेको छ, अनि त्यस्तै गरी अब केटी मान्छेको कुरा भने ऊ चाहिँ खालि केटाहरूको कुरा गर्छ, अनि उसको चाहिँ अब म चाहिँ एकदम राम्रै देखिन पाए हुन्थ्यो, अरूले मलाई हेर्दै हुन्थ्यो मेरो लुगा, होइन. अनि यस्तो खालको उसको जीवनै भनेको चाहिँ उसको पनि मौज मस्ती हो. त्यसैले आदतै त्यही छ, उसको जीवनमा महत्त्वपूर्ण कुरा नै त्यही छ. अब यहाँ शब्द के एउटा छ, यहाँ व्यवस्था भन्ने शब्द 4 देख्नुभयो. यहाँ भने त हरेक जसले पाप गरिरहन्छ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ, किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो. व्यवस्था भनेको नियम हो. अनि यहाँ चाहिँ परमेश्वरको नियमको कुरा गरेछ. यसैले हामी देख्छौँ कि परमेश्वरले साँच्चै नै नियमहरू दिनुभएको छ मान्छेलाई. जस्तो कि उहाँले भन्नुभएको छ, तिमीले व्यभिचार नगर्नु, प्रस्थान 20:1 त्यही आज्ञा छ. अनि किन उहाँले चाहिँ यस्तो नियमहरू व्यवस्थाहरू दिनुभयो? यसद्वारा हामी चाहिँ पालन गर्न खोजेर स्वर्ग जाउँ भन्ने उद्देश्यले चाहिँ होइन, त्यो होइन. तर बरु त्यो नियमहरूले चाहिँ हामीले आफू पापीहरू रहेछौँ भन्ने कुरा जानोस् भनेर. किनभने परमेश्वरको नियमहरू पालन गर्ने कोही पनि छैन, सबैले पाप गरेका छन् बाइबलले भन्छ. अर्को ठाउँमा बाइबलले भन्छ, धर्मी कोही छैन, एउटै पनि छैन, असल गर्ने कोही छैन. त्यसैले परमेश्वरले त्यो नियमहरू दिनुभएको चाहिँ हामीलाई असल बनाउन खोज्नु होइन, तर हामी कति नियम भङ्ग गर्नेहरू हौँ भनेर देखाउन, हाम्रो पाप देखाउन. अर्थात् मान्छेबाट परमेश्वरले माग गर्नुभएको कुरा के हो र कसरी त्यो हामीले माग पुरा गरेको छैनौँ, त्यसको मानदण्डबाट कति हामी खसेका छौँ भनेर देखोस् भनेर. ऐना जस्तो क्या, ऐनाको उद्देश्य चाहिँ हाम्रो अनुहारको फोहोर सफा गर्नु होइन, ऐनाले चाहिँ हाम्रो अनुहारको फोहोर देखाउनलाई हो. परमेश्वरको व्यवस्था पनि अति सुन्दर छ, अति पवित्र छ, तर परमेश्वरको नियमहरूले एउटै पनि हाम्रो पाप धुन सक्दैन, जस्तो ऐनाले पनि हाम्रो अनुहारको फोहोर धुन सक्दैन. केवल जसरी ऐनाले हाम्रो अनुहारको फोहोर देखाउन सक्छ, त्यस्तै परमेश्वरको व्यवस्थाले पनि मान्छेको पाप देखाउन सक्छ र उसलाई चाहिँ तिमी पापी हो भनेर चाहिँ उसलाई देखाउन सक्छ. त्यसैले परमेश्वरले चाहिँ व्यवस्था दिनुभयो. अनि यहाँ लेखेको छ किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो, पाप चिनाउनलाई हो. अनि पाप भनेको चाहिँ के हो? पाप भनेको चाहिँ आधारभूत रूपमा चाहिँ जुन कुरा चाहिँ परमेश्वरको इच्छा विपरीत छ त्यही हो पाप. एकजना बाल सङ्गतिमा प्रभुको वचन सुनिरहेको सानो खुच्चीलाई चाहिँ सोधिएछ, नानी तिमी भन्न सक्छौ पाप भनेको के हो? अनि त्यो सानो केटीले भनेछ, मेरो विचारमा पाप भनेको के हो जस जुनसुकै कुरा हो त्यो चाहिँ जुन हामीलाई गर्न मन लाग्छ. उसले भनेको एकदम ठिक ठिक छ हो. हाम्रो पुरानो पापी स्वभाव जुन छ त्यो चाहिँ यस्तो छ कि परमेश्वरको इच्छाको ठ्याक्कै विपरीत छ. हामीलाई त्यस्तो कुरा गर्न मन लाग्छ जुन चाहिँ परमेश्वरले नगर भन्नुभएको छ. हामीलाई त्यही कुरा मनपर्छ जुन परमेश्वरले घृणा गर्नुहुन्छ. जसरी कुनै बेला पढ्नुहोस् रोमी 8:5 ल्याएछ, शरीरमा मन लगाउनेहरू उनीहरूले चाहिँ जो शरीरमा छन् उनीहरूले शरीरमै मन लगाउँछन्, पाप स्वभाव छ उनीहरूले पापमै मन लगाउँछन्. अनि अर्को ठाउँमा यसैया 53:6 लेखा छ कि हामी सबै भेडा चाहिँ आफ्नै बाटोतिर लागेको छ, आफ्नै बाटो. यो सानो केटीले भनेको थियो हामीलाई जे गर्नु मन लाग्छ त्यही गरेर छ, पाप भनेको त्यही हो. भर्खरै अस्पतालमा एउटा बच्चा जन्मेको छ, उसलाई सानो टोकरीमा राखेको छ अनि एकछिनपछि चाहिँ जरुन थाल्छ. अनि कोही कोही चाहिँ बेसरी रुन थाल्छ. किन रुन्छ? उसको आफ्नै जे इच्छा छ त्यही पुरा हुनु पर्छ, त्यो इच्छा पुरा नहुँदा रुन्छ. हामी आमाको गर्वदेखि नै हामी चाहिँ पापी छौँ. पहिलो योना 3:5 हेर्नुहोस् त मसँग, यहाँ यहाँ भनेको छ, अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो अनि उहाँमा पाप छैन. अब यहाँ चाहिँ प्रभु येशू किन यो संसारमा आउनुभयो भनेर यहाँ बताइरहेको छ. यहाँ लेखेको छ उहाँ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो अनि उहाँको बारेमा लेखेको छ कि उहाँमा पाप छैन. यहाँ त्यसैले दुईवटा कुरा छ. पहिलो चाहिँ प्रभु येशु ख्रिस्ट पाप रहित हुनुहुन्छ, उहाँमा पाप छँदै छैन, जस्तो कि पहिलो योना 1:5 जस्तो कि, अनि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन. त्यस्तै प्रभु येशु ख्रिस्ट यहाँ पनि लेखेको छ उहाँमा पाप छँदै छैन. कति फरक हामी कतिजना सानो हुँदाखेरि सुनेको हाम्रो भगवान्हरू अनि देवताहरूको कथाहरू सुन्थ्यौँ, अनि हामी स्वस्थानी व्रत कथा सुन्थ्यौँ, अनि हामीले रामायण सुन्थ्यौँ, अनि महाभारत सुन्थ्यौँ. कति फरक छ प्रभु येशु जुन चाहिँ धर्म ग्रन्थहरूमा बयान गरेको बनाउँदा ईश्वरहरू जो चाहिँ उनीहरू पापी थिए र हामी जस्तै मान्छे थिए, तर प्रभु येशूमा कुनै पनि पाप छैन. दोस्रो कुरा चाहिँ यहाँ उहाँको बारेमा के लेखेको छ भने उहाँ किन आउनुभयो अर्थात् किन प्रकट हुनुभयो, मतलब उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको त कुनै हामी जस्तो मान्छे होइन, उहाँ सृष्टिकर्ता हो, तर उहाँ चाहिँ प्रकट हुनुभयो अर्थात् उहाँ देखिने गरी आउनुभयो. कसरी देखिने गरी? उहाँ एउटा मानव रूप धारण गरेर आउनुभयो लगभग 2000 वर्ष अगाडि, एउटा कन्याको कोखबाट एउटा सिद्ध मानव शरीर लिएर आउनुभयो. अनि उहाँले कुनै पाप गर्नु भएन. किन प्रकट हुनुभयो त उहाँ? किन आउनुभयो यसरी मान्छे किन हुनुभयो? अनि यहाँ लेखेको छ हाम्रा पापहरू हरण गर्नलाई. अब यो चाहिँ दुईवटा अर्थमा छ, पाप हरण गर्नलाई भन्ने बित्तिकै यहाँ दुईवटा अर्थमा उहाँले पाप हरण गर्नुहुन्छ. पहिलो अर्थ चाहिँ यूहन्नाले आफ्नो सुसमाचारको पुस्तक 1:29 बताएका छन् जहाँ चाहिँ लेखा छ, कि प्रभु येशूलाई देखाउँदै प्रचारकले के भनेको छ, हेर परमेश्वरको थुमालाई, परमेश्वरको कोरे थुमा, अघि भजनहरूमा पनि गायौँ येशू ख्रिस्ट चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ। थुमा भनेको पाठ हो, अर्थात् उहाँ चाहिँ पापीहरूको लागि बलि हुन आउनुभएको, हाम्रो सट्टामा मर्न आउनुभएको, उहाँ निर्दोष थुमा हुनुहुन्छ अथवा पाठ हो। त्यहाँदेखि हेर परमेश्वरको थुमालाई जसले संसारको पाप उठाइ लैजान्छ, योना 1:29 त्यही लेखेको छ, संसारको पापलाई चाहिँ हरण गरेर लाने चाहिँ उहाँ नै हो भनेको छ। यो सत्य हो प्रियहरू, पापलाई चाहिँ हटाउन सक्ने चाहिँ येशू ख्रिस्ट बाहेक अरू कोही पनि छैन, कुनै भगवान्, कुनै गुरु, कुनै देवता, कोही पनि छैन। थुमा भएर, पाप रहित एउटा बलिदान भएर मरिदिने चाहिँ येशू ख्रिस्ट हो, जो क्रुसमा हाम्रो लागि त्यसरी मर्नुभयो, अनि उहाँको रगतले हाम्रो सबै पाप क्षमा हुन्छ यदि तपाईँले उहाँमाथि विश्वास गर्नुहुन्छ भने। अनि उहाँ चाहिँ बौडेर उठ्नुभयो, त्यसैले पहिलो अर्थ चाहिँ के हो, प्रभु येशू चाहिँ पाप हरण गर्नलाई आउनुभएको मतलब चाहिँ उहाँ चाहिँ हाम्रो पापहरू हामीलाई क्षमा गर्न आउनुभयो सदाको लागि, सधैँ सबै मेरो पापहरू जति थिए अनगन्ती त्यो परमेश्वरको हिसाब किताबमा अब एउटै पनि छैन, सबै मेटिसक्नु भयो, त्यसैले हो म चाहिँ स्वर्ग जान सक्नेछु, उहाँले तिरिदिनु भएकोले हो। म त पापी थिएँ, म त नरक जानु पर्थ्यो, तर उहाँले मलाई यस्तो प्रेम गर्नुभयो। पहिलो अर्थ यो हो पाप हरण गर्नुमा। तर यो सन्दर्भमा चाहिँ यहाँ जहाँ हेर्दैछौँ यहाँ चाहिँ अर्को अर्थ छ, यो अर्थ चाहिँ के छ भने उहाँ चाहिँ हाम्रो पापहरू क्षमा गर्ने अर्थमा हरण गर्नलाई मात्र होइन कि, तर हामी विश्वासीहरूको जीवनमा चाहिँ पाप गर्ने आदत पनि हटाउनको लागि हो, हाम्रो पाप गर्ने बानी पनि उहाँले हटाउनलाई, हरण गर्नलाई उहाँ आउनुभएको। अर्थात् एकातिर उहाँले चाहिँ पापको दण्डबाट हामीलाई बचाउन आउनुभएको हो, यो 1:29, तर यहाँ पहिले हो 3:5-8 हामी पढ्छौँ कि उहाँले चाहिँ हामीलाई पापको शक्तिबाट पनि हामीलाई बचाउन आउनुभएको। त्यो अर्थमा चाहिँ यहाँ हामी देख्छौँ उहाँले चाहिँ पापको सजायलाई मात्र हटाउने काम गर्ने होइन, तर उहाँले चाहिँ पापको अभ्यास गर्ने कामलाई पनि हटाउन आउनुभएको। बुझ्दै हुनुहुन्छ तपाईँहरू है, के तपाईँको जीवनमा यो भएको छ, के तपाईँको जीवनमा तपाईँले भन्न सक्नुहुन्छ मेरो पापहरूको दण्डबाट मैले छुटकारा पाएको छु, र साथै पाप गर्ने अभ्यासबाट पनि उहाँले मलाई छुटकारा दिँदै हुनुहुन्छ हरेक दिन। उहाँ कस्तो खालको मुक्तिदाता हुन्थ्यो यदि उहाँले पापको सजाय चाहिँ हटाइदिने रे तर पापको अभ्यासबाट चाहिँ छुटकारा दिनु नसक्ने हो। यदि एकजनालाई तिम्रो पाप क्षमा भयो भन्ने रे तर भोलि र पर्सि र जीवनभर पनि ऊ चाहिँ पापमै जिइरहने खालको व्यक्तिको रूपमा उसलाई छोडिदिने हो भने उहाँ कस्तो खालको मुक्तिदाता हो, त्यस्तो खालको मुक्तिदाता यहाँ बाइबलमा उल्लेख छैन। येशू ख्रिस्ट चाहिँ यो कारणले प्रकट हुनुभयो, उहाँ चाहिँ हाम्रा पापहरू हरण गर्नलाई। यो कुरा चाहिँ 8 चाहिँ यसरी भनेको छ अनि अहिले नै त्यसलाई जोड्दाखेरि राम्रो हुन्छ ल। यहाँ लेखेको छ 8 जसले पाप गर्दछ अथवा गरिरहन्छ त्यो शैतानबाट हो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ। शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र के हुनुभयो, प्रकट हुनुभयो। ठ्याक्कै त्यही शब्द हो 5 यो कारणले प्रकट हुनुभयो, 8 यो कारणले प्रकट हुनुभयो, उहाँ चाहिँ शैतानको कामहरू नष्ट पार्नलाई। अब यदि मेरो जीवनमा चाहिँ मैले भन्छु हो मैले पापहरूको क्षमा पाएको छु म आज मरे पनि स्वर्ग जान्छु, तर अरूले हेर्दाखेरि चाहिँ मेरो जीवनमा चाहिँ पाप गरिरहने खाली झुट बोलिरहने अनि नचाहिँदो कुरा बोलिरहने नराम्रो कुरा हेरिरहने नराम्रो कुरा पढिरहने त्यस्तो खालको मेरो आदत छ भने प्रभु त राम्रो मुक्तिदाता जस्तो त देखिँदैन, तर बाइबलको मुक्तिदाता त अति असल हुनुहुन्छ। उहाँमा पाप छैन, उहाँ धर्मी हुनुहुन्छ, उहाँ शुद्ध हुनुहुन्छ, अनि उहाँको सन्तान चाहिँ उहाँ जस्तै होस् भनेर उहाँले चाहिँ उहाँ प्रकट हुनुभयो। त्यसैले यो भयो पाँच पद। अब छ पदमा जाउँ। छ पद यहाँलाई यसो, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, अर्थात् गरिरहँदैन। हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। यहाँ चाहिँ तपाईँ क्रिस्चियन एउटा विश्वासीको भित्र चाहिँ तपाईँसँग एउटा के छ, नयाँ स्वभाव छ भन्ने कुरा चाहिँ यहाँ सिक्छ। हरेक परमेश्वरको छोरा छोरीभित्र चाहिँ एउटा नयाँ स्वभाव छ, जुन नयाँ स्वभावले चाहिँ पाप गर्दै गर्दैन। अस्ति हामीले सी चारको चौबिस पदमा हेरेका थियौँ, नयाँ मान्छेलाई पहिरा जो चाहिँ परमेश्वरको स्वरूप अनुसार साँचो धार्मिकता र पवित्रतामा सृजिएको हुन्छ भनेर एफिसी चारको चौबिस। त्यसैले नयाँ मान्छे अथवा नयाँ स्वभाव जो हामीभित्र छ त्यो चाहिँ एउटा नयाँ सृष्टि हो। भनेको हामी जन्मिँदाखेरि हामीसँग थिएन, तर हामीले नयाँ जन्म पाउँदाखेरि हामीसँग अब भएको छ। भनेको जुन दिन जुन सेकेन्ड मैले प्रभु येशूलाई लिएँ त्यही दिन मैले एउटा नयाँ स्वभाव पाएँ, नयाँ मान्छे यहाँ भित्र जो चाहिँ एउटा नयाँ कुरा हो, नयाँ सृष्टि हो। यो सृष्टि कस्तो छ त? अनि त्यहाँ चारको चौबिसमा भनेको छ यो चाहिँ परमेश्वर जस्तो छ भनेर, परमेश्वरको स्वरूपमा सृजिएको छ। भनेको के हो? त्यहाँ चाहिँ दुईवटा शब्द छ, एउटा चाहिँ भनेको छ उहाँको धार्मिकतामा सृजिएको छ, यो एकदम ठिक छ, सही छ, यसमा चाहिँ असत्य छैन, झुट छैन, नराम्रो छैन, खराबी छैन, धार्मिकता। अनि अर्को चाहिँ पवित्रता, अर्थात् यो चाहिँ सबै पापबाट अलग छ र असल छ, राम्रो छ। त्यसैले हरेक परमेश्वरको सन्तानभित्र चाहिँ एउटा नयाँ स्वभाव छ जसले पाप गर्दैन, कहिल्यै गर्दैन। अनि वास्तवमा यो नयाँ स्वभाव चाहिँ के हो भने प्रभु येशूकै जीवन हो जो चाहिँ हामीलाई प्रदान गरिएको छ। अब यो बुझ्नलाई चाहिँ खास आदमको उदाहरण अथवा आदमको बारेमा सोच्नुहोस्। पहिलो मानिस आदम, के तपाईँसँग आदमको स्वभाव आयो कि आएन? जब तपाईँ जन्मिनुमा आदमकै स्वभाव आयो कि आएन? आयो, आयो। कहाँबाट आयो त्यो स्वभाव? अब आदमबाट आयो है। त्यसो भए त्यो चाहिँ शारीरिक जन्मद्वारा, तर जब हामी चाहिँ नयाँ जन्म पाउँछौँ प्रभु येशूमा विश्वास गरेर, त्यो बेला चाहिँ प्रभु येशू दोस्रो मानिस अथवा अन्तिम आदम भनेको छ, उहाँ अर्को आदम हो, स्वर्गबाटको प्रभु, उहाँको जीवन चाहिँ म भित्र चाहिँ सर्छ अथवा ट्रान्सफर हुन्छ, हामीभित्र हुलिन्छ। अनि यो नयाँ स्वभाव चाहिँ यो नयाँ स्वभाव चाहिँ के चाहिँ गर्दैन भने, यसले चाहिँ पुरानो स्वभावसँग हातेमालो गरेर पाप गर्नतिर चाहिँ कहिले पनि लाग्दैन, कहिले पनि लाग्दैन। पुरानो स्वभाव चाहिँ पाप गरे पनि पुरा नयाँ मान्छे चाहिँ जस्ताको तस्तै रहन्छ, उसलाई चाहिँ कुसमुकुस हुन्छ। अनि जुन विश्वासी चाहिँ अब ख्रिस्टसँग सङ्गति गरेर हिँडिरहेको छ, जुन चाहिँ यहाँ सपना भनेको छ जो उहाँमा रहन्छ, जस्तो कि एउटा हाँगा डाकु बोटमा रहने उदाहरण प्रभुले दिनुभए जस्तै, जो उहाँमा रहन्छ ऊ त नयाँमा जिइरहेको छ, अनि उसले चाहिँ पापको अभ्यास गरिरहेको हुँदैन। त्यही भनेको छ यहाँ, जो उहाँमा रहन्छ उसले पाप गरिरहँदैन, ऊ पापमै जिइरहँदैन। एउटा पापी भनेको व्यक्ति, एउटा मुक्ति नपाएको व्यक्ति त्यो हो जो चाहिँ निरन्तर केमा रहन्छ, ऊ पापमै जिउँछ, निरन्तर पापमै रहिरहन्छ सधैँ। तर परमेश्वरको सन्तानसँग चाहिँ एउटा नयाँ स्वभाव छ, अनि त्यसैले गर्दा ऊ एउटा पापपूर्ण जीवन जिइरहन सक्दैन। उदाहरण एउटा दिउँ है, जस्तो कि बुटोलमा हामी
जाँदाखेरि अहिले त छैन तर हाम्रो इन्द्रबहादुर राईले चाहिँ सुँगुरहरू पाल्नुहुन्थ्यो अनि सुँगुरको खोरहरू छ त्यहाँ. अहिले सुँगुरको खोर त्यहाँ नभएको धेरै भइसक्यो तर अहिलेसम्म पनि सुँगुरको त्यो बासना आइरहेछ भनौँ कि गन्ध आइरहेछ भन्नु पर्ला त्यस्तो कडा हुँदो रहेछ. अब सुँगुरको खोरलाई एकचोटि विचार गर्नुहोस् त्यो सुँगुरको खोरमा को बस्छ को जिउँछ. जवाब सरल छ, सुँगुरै बस्छ सुँगुरै जिउँछ होइन त सुँगुरको खोरमा. प्रभु यीशुले एकजना उडाल पुत्रको कहानी भन्नुभयो जो चाहिँ बुवाको घर छोडेर स्वतन्त्र हुन चाहेर मनलाग्दी गर्न चाहेर एक दिन चाहिँ ऊ टाढो देशमा गयो अनि उसले सबै सम्पत्ति उडायो अनि उसले चाहिँ मोज मजा गर्दा गर्दा ऊ आखिरमा ऊसँग एक कौडी पैसा पाएन. अनि अनिकाल परेपछि ऊ काम खोज्न जाँदा चाहिँ ऊ सुँगुरको खोरमा पुग्यो भन्ने पनि हुन्छ, सुँगुरलाई चराउन पुग्यो. तर के भने ऊ सुँगुरकै खोरमा बसिरहेन, उसको होस खोली उसले भन्यो मेरो बुवा हुनुहुन्छ मेरो बुवाको घर छ म यहाँ सुँगुरको खोरमा छु. अनि उसले चाहिँ उठेर आफ्नो बुवाको घरमा गयो अनि बुवाले एकदम स्वागत गरे उसलाई. उसको मन एकदमै पश्चातापी भएर आयो, म चाहिँ लायक छैन तपाईँको छोरो भनेर म चाहिँ अब फर्किन्छु भनेर. अब विचार गर्नुहोस् यदि तपाईँ पनि आफ्नो जीवनमा त्यस्तै गर्नुभयो भने तपाईँ जेसुकै होस् भनेर चाहिँ मानव सुँगुरको खोरमा पुग्नु भएछ तपाईँ पनि. अब त्यो चाहिँ तर अब तपाईँ विश्वासीको कुरा गर्दै चाहिँ तपाईँ विश्वासी भएर तपाईँ सुँगुरको खोरमा पुग्नुभयो भने अब त्यो चाहिँ के हो, त्यो चाहिँ तपाईँको पुरानो स्वभाव हो पुरानो मान्छे हो. तर यदि तपाईँ सुँगुरको खोरमा अझ बसिरहनु भयो भने चाहिँ तपाईँ त जहिले पनि परमेश्वरको सन्तान थिएन भन्ने बुझिन्छ. सुँगुरको खोरबाट त निस्किनु पर्ने हो, एउटा विश्वासी सुँगुरको खोरबाट निस्किन्छ. तर यदि ऊ सुँगुरकै खोरमा रमाउन सक्छ, आहा कस्तो राम्रो ठाउँ यहाँ वा कस्तो राम्रो बासना है, ऊ चाहिँ सुँगुरको खोरमा रमाइरहेछ भने कस्तो राम्रो यहाँ कुहिएको कोसाहरू हो भनेर ऊ चाहिँ त्यसैमा ऊ रमाउन सक्छ. ऊ संसारको घिनलाग्दो कुराहरू हेर्न सक्छ, घिनलाग्दो कुराहरू सुन्न सक्छ, त्यसैमा रमाउँछ. अनि त्यस्तै उसको साथीहरू छ, त्यस्तै कुरा पढ्छ, त्यस्तै कुरा बोल्छ, त्यस्तै कुरा हेर्छ भने चाहिँ ऊ सुँगुरै हो. मैले भन्दैछु ऊ चाहिँ मुक्ति पाएको व्यक्ति होइन. यदि तपाईँ पापमै खुसी बन्न सक्नुहुन्छ भने तपाईँ परमेश्वरको सन्तान होइन. किनभने परमेश्वरको सन्तानहरूसँग चाहिँ परमेश्वर आफ्नो पिताको चरित्र हुन्छ. केही वर्ष अगाडि एकजना नयाँ विश्वासी तपाईँले चिन्नुहुन्छ, ए सिमन भाइको भाइ हो पत्रुस, पालुङमा थियौँ हामी. ऊ भर्खरै प्रभु येशूलाई चाहिँ विश्वास गरे भनेर भन्दै थियो अनि साँच्चै उसको जीवनमा चाहिँ यहाँ अनेक खालको नौलो कुराहरू भइरहेको थियो. तर ऊ चाहिँ एकदमै सुस्केर हाल्दै म कहाँ आइरहन्थ्यो. उसले भन्थ्यो अङ्कल के भएको होला मलाई, खालि यो नचाहिँदो विचारहरू आउँछ मलाई, यो नराम्रो विचारहरू मात्र आउँछ. उसले चाहिँ यो एकदमै दुखित भएर उसले मलाई चाहिँ सल्लाह मागिरहन्थ्यो किन होला यस्तो पापी विचार आइरहन्छ मलाई, पापी कुराहरू मात्र आउन खोज्छ मेरो मुखबाट. तर ऊ खुसी थिएन. यदि ऊ खुसी हुन सकेको भए पत्रुस विश्वासी होइन भन्न सक्थे. तर जहिले पनि ऊ एकदमै दुखित हुन्थ्यो त्यो कुराहरू सोचेर, त्यो कुराहरू जब उसमा आउँथ्यो किनभने यत्रो वर्ष ऊ अर्कै जीवनशैलीमा जिएको थियो अनि अब ऊ परमेश्वरको सन्तान भएको छ, अब सबै नयाँ कुरा उसले सिक्नु परेको छ अनि पुरानो कुराले उसलाई पिरोलिरहेको थियो अनि उसले चाहिँ त्यसमा कहिले पनि खुसी भइरहेको थिएन. त्यस्तै गरी यदि तपाईँ परमेश्वरको सन्तान साँच्चै हुनुहुन्छ भने तपाईँ आफ्नो पापी अवस्थामा कहिले पनि खुसी हुनुहुने छैन, हुन सक्दैन, असम्भव. पहिले योना 3:7 नयाँ पढ्छौँ, त्यसपछि हे साना नानीहरू हो कुनै पनि मानिसले तिमीलाई धोका दिन नपाओस्, जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो जसरी उहाँ पनि धर्मी हुनुहुन्छ. प्रश्न उठ्छ, अब यस्तो प्रभुलाई चिने, मुक्ति पाएँ, मसँग नयाँ स्वभाव छ भन्ने कुरा म अब ल म बुझ्दैछु, अनि तर मेरो पुरानो बानीहरूबाट कहिले छुटकारा हुने छैन र एउटा नयाँ क्रिस्चियनलाई चाहिँ एकदम यो प्रश्न हुन्छ, तपाईँलाई हुन्थ्यो, तपाईँलाई हुन्छ नयाँ क्रिस्चियनमा? मलाई एकदम हुन्थ्यो, कसरी तोड्ने यो बानी? अनि फेरि त्यही बानी दोहोऱ्याइन्थ्यो, कहिले खुसी हुँदैन्थ्यो, फेरि स्वीकार गरिन्थ्यो, कहिले पनि गर्न नपरोस् यो त म गर्नै जाँदैन, तर फेरि फसिन्थ्यो, अनि यो बानी कसरी तोड्ने, यो खोजी हुन्थ्यो। अनि के त्यहाँ छुटकारा छैन प्रियहरू? हरेक पटक जब चाहिँ तपाईँले आफ्नो पुरानो स्वभावमा चाहिँ केही गर्नुहुन्छ, पाप गर्नुहुन्छ, हरेक पटक जब तपाईँ खस्नुहुन्छ, लड्नुहुन्छ, प्रत्येक पटक नै तपाईँ जानुहोस् परमेश्वर पिता कहाँ, स्वीकार गर्नुहोस्, यही पहिले उनीहरूको नौले सिकाइरहेको छ, अनि उहाँलाई भन्नुहोस् म चाहिँ तपाईँको नाम यसरी कहिले बदनाम गर्न चाहदिनँ, तपाईँलाई यस्तो दुखित बनाउन चाहदिनँ, मलाई सहायता गर्नुहोस्, म यो घृणा गर्छु, यसरी चाहिँ एउटा साँचो विश्वासीले प्रार्थना गर्छ, गर्न सक्छ। अनि एक दिन आउनेछ जब तपाईँले छुटकारा पाउनुहुन्छ, अनि यो चाहिँ वास्तव हरेक मुक्ति पाएको व्यक्ति, हरेक साँचो क्रिस्चियनको जीवनमा यस्तो हुन्छ। पहिले हुन्ना को तिनको आठमा यहाँ पढ्छौँ, जसले पाप गर्दछ त्यो शैतानबाट भयो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ, शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभयो। त्यसैले यहाँ पनि हामीले चाहिँ देख्छौँ कि एउटा व्यक्ति छ जो चाहिँ आदत स्वरूप पापमा जिउँछ, ऊ चाहिँ परमेश्वरको सन्तान होइन भन्नेछ शैतानबाट पनि। अनि अर्कोतिर चाहिँ परमेश्वरको सन्तानको जीवनमा चाहिँ प्रभु येशूले शैतानको कामहरू नष्ट पारिरहेको हुन्छ। अब एउटा विश्वासीभित्र यो दुईटै स्वभाव हुन्छ है, पुरानो स्वभाव र नयाँ स्वभाव। अनि यो पुरै खण्डवासमा हामी पछि 24 पदसम्म पनि जाँदाखेरि चाहिँ यो कुरा यहाँ चर्चा भइरहेको छ, एकदम महत्त्वपूर्ण कुरा यो बुझ्नुपर्ने हरेक विश्वासीले। अनि यहाँ 9 पदमा देख्छौँ कि अब एउटा नयाँ स्वभाव चाहिँ परमेश्वरको सन्तानले पाएको कुरा चाहिँ यहाँ 9 पदमा, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन अथवा गरिरहँदैन, किनकि उहाँको बिउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको। त्यसैले परमेश्वरको सन्तानलाई के दिएको छ भने एउटा नयाँ स्वभाव दिएको छ, अनि यो नयाँ स्वभावले वास्तवमा पाप गर्दैन, तपाईँभित्र छ त्यो स्वभाव, पाप नगर्ने स्वभाव छ। अनि यसले पाप गर्न सक्दैन यो नयाँ स्वभावले। अनि यो कुरा अघिदेखि भन्दै आयो है, अनि यदि त्यो विश्वासी जो भित्र पुरानो स्वभाव पनि छ नयाँ स्वभाव पनि छ होइन, यदि ऊ पुरानो स्वभावको मनमा लागेर चाहिँ उसले सुँगुरको खोरमा पुगिहाल्यो भने पनि ऊ सुँगुरको खोरमा बसिरहन सक्दैन किनभने त्यो नयाँ स्वभाव छ उसँग, अनि कहाँ सुँगुरको खोरमा बस्न सक्छ है, ऊ नयाँ सृष्टि भएको छ त्यसले ऊ चाहिँ त्यहीँ चाहिँ बसिरहन सक्दैन। ऊ भित्र एउटा बिउ छ भने चाहिँ उहाँको बिउ यो चाहिँ ईश्वरीय स्वभावको कुरा गरेको है, सुन्तलाको बिउमा सुन्तलाको रुख छ, सुन्तलाको रुखको स्वभाव छ। अनि हामी परमेश्वरको सन्तान हौँ भने हामी चाहिँ उहाँको बिउ हामीभित्र छ, अनि अर्थात् परमेश्वरकै स्वभाव छ, अनि परमेश्वरको स्वभावले त पाप गर्दैन। अनि त्यसैले मुख्य प्रश्न चाहिँ के हो भने यहाँ आएर अन्तिमतिर आएर चाहिँ के हो भने मुख्य कुरा चाहिँ के हो भने के तपाईँले नयाँ जन्म पाउनुभयो कि पाउनुभएन, कुरा यो हो कि परमेश्वरको बिउ तपाईँभित्र छ कि छैन, के तपाईँले नयाँ जन्म पाउनुभयो कि भएको छ कि छैन, कसरी थाहा पाउने? के तपाईँ यसरी थाहा पाउन सक्नुहुन्छ, के तपाईँ परमेश्वरका कुराहरूको लागि चाहिँ अति लालसा गर्नुहुन्छ कि गर्नुहुन्न? ईश्वरीय कुराहरूको लागि चाहिँ एकदम चाहना तपाईँभित्र छ कि छैन? त्यसरी पनि थाहा हुन्छ। सुन्दुरलाई चाहिँ सुन्दुरलाई मनपर्ने कुराहरूको चाहना हुन्छ, अति नै हुन्छ। अनि अर्को एउटा स्वभावको पशुलाई चाहिँ अर्कै खालको कुराहरूको चाहना हुन्छ। अनि यदि परमेश्वरको हामी सन्तान हो भने हामीलाई चाहिँ परमेश्वरको कुराहरूको अति नै चाहना हुन्छ। यो बुझ्नु त गाह्रो छैन। अनि अर्कोतिर चाहिँ पापको सवालमा चाहिँ अति नै त्यहाँ घृणा हुन्छ। जस्तो कि एउटा पद चाहिँ मसँग पल्टाउनु होला, रोमी सातमा आउन हेरिराख्नुहोस् है, हामी पल्टिहाल्नु छ रोमी सात। अनि रोमी सात अध्याय चाहिँ यो दुईवटा स्वभाव विश्वासीभित्र भएको र त्यो दुईवटा स्वभावको चाहिँ आपसमा एकदम नमिलेको कुरा चाहिँ यहाँ व्यवहारिक रूपमा चाहिँ यहाँ पावलले व्याख्या गरिरहेको छ। जस्तो हेर्नुहोस् त रोमी सातको चाहिँ चौध पदमा, रोमी सातको चौध पदमा पढ्छु, किनकि हामी जान्दछौँ व्यवस्था आत्मिक छ तर म चाहिँ शारीरिक छु, म भन्दा नि म पुरानो मान्छे शारीरिक छु, म पापको हातमा बेचिएको छु, यो पुरानो मान्छे। पन्ध्र पद, अनि म जे गर्दछु उसो म बुझ्दिनँ, किनकि जे म चाहन्छु त्यो म गर्दिनँ, तर जे म घृणा गर्दछु त्यही म गर्दछु। मेरो नयाँ मान्छेले घृणा गर्ने काम मैले यो म गरिरहेको छु, किनभने म भित्र चाहिँ के छ यो स्वरूप, तर म जे चाहदिनँ त्यही गर्दछु भने व्यवस्था असल रहेछ भने म त्यससँग सहमत हुन्छु। सत्रपद, तब त त्यो गर्ने चाहिँ म होइन रहेछ तर पाप हो रहेछ जो कहाँ बास गर्दछ, म भित्र पाप स्वभावले बास गरिरहेको छ। अनि उसले भन्दछ यो पाप स्वभावभित्र त एउटै राम्रो कुरा छैन। अठार पद, किनभने म भन् जान्दछु म भित्र अर्थात् मेरो शरीर अर्थात् पाप स्वभावभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ नयाँ स्वभावमा, तर जे असल छ त्यसलाई पुरा गर्न चाहिँ म पाउँदिनँ। किनकि जुन असल कुरा म चाहन्छु त्यो म गर्दिनँ, तर जुन खराब कुरा म चाहदिनँ त्यही म गर्दछु, अनि जुन कुरा म चाहदिनँ त्यही गर्दछु भने त्यो गर्ने चाहिँ म होइन रहेछु तर पापको रहेछ जो म भित्र बास गर्दछ। अनि उसले चौबिस पदमा ऊ अब किच्याउँछ कदाउँछ, ऊ चाहिँ आफैलाई धिक्कार भन्न थाल्छ। हेर्नुहोस् त यो विश्वासी हो, किनभने ऊ भित्र चाहिँ यस्तो द्वन्द्व चलिरहेको छ, पुरानो स्वभाव नयाँ स्वभाव। अनि चौबिस पद, उसले जानिरहेको छैन उसको सामर्थ्य कहाँबाट आउँछ। अनि चौबिस पद भन्छ, हाय म कति अभागी अथवा दयनीय मानिस, कसले मलाई यस मृत्युको शरीरबाट छुटकारा देला। अनि त्यसको जवाब चाहिँ हो परमेश्वरको पवित्र आत्माले जो विश्वासीभित्र बास गर्नुहुन्छ। अनि उसले चाहिँ त्यो सिक्न आवश्यक छ, अनि एउटा विश्वासीले चाहिँ सिक्न थाल्छ र उसमा भरोसा गर्दै पाप सहमति खिची हुन्छ। त्यस यसरी थाहा हुन्छ वास्तवमा तपाईँ परमेश्वर सन्तान हो कि होइन। तपाईँले चाहिँ के भन्नुभएको छ, आए म कति अभागी मानिस, म चाहिँ जे गर्न चाहँदिनँ म गर्न पुगिरहेको छु, म गर्नै चाहँदिनँ यो तर गर्न पुगिरहेको छु, म कसरी झिनु, म कसरी पापमाथि विजय हुने। एउटा साँचो क्रिस्चियनको खोजी यस्तो हुन्छ, तर जो चाहिँ होइन उसको त्यस्तो हुँदैन, उसले आफूलाई शुद्ध पारिरहेको हुँदैन, उसले चाहिँ आफू पवित्र जीवन जिउन चाहिरहेको हुँदैन। एक्चुली हेर्नुहोस् त पहिले भन्न अनि म यहाँ अन्त गर्छु। अब पहिले हो न तिन, अनि हामीले चाहिँ तिनको तिन अस्ति अध्ययन गरेका थियौँ होइन। त्यहाँ चाहिँ लेखेको एउटा कुरा हेर्नुहोस् न, तिनको तिन, अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। अनि धार्मिकतामा हिँड्नको लागि, पापमाथि विजय हुनको लागि, प्रभुलाई खुसी पार्नको लागि उसको पुरा ध्यान छ। ऊ त्यसैले बाइबल पढ्छ, त्यसैले ऊ प्रार्थना गर्छ, त्यसैले ऊ सङ्गति जान्छ, त्यसैले प्रभुको आज्ञा पालन गर्न ऊ खोज्छ, अनि असल विश्वासीहरूसँग सङ्गत गर्छ, अनि विश्वासीहरूसँग सल्लाह लिन्छ, आफूलाई शुद्ध पार्दैछ। एउटा कुरा यहाँ अन्तमा यहाँ के लेखेको छ हेर्नुहोस् त, जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी भनेको छ, देख्नुभयो पहिले भन्दा तिनको तिन, जस्तो उहाँ त्यस्तै, अर्थात् विश्वासीको नमुना चाहिँ को हो, प्रभु येशू, अर्थात् विश्वासी हुनुपर्ने को जस्तो हो, प्रभु येशू जस्तो हो। यसबाट हामी के सिक्छौँ, कहिले पनि हामीले चाहिँ एक अर्कासँग तुलना गर्ने होइन, गर्नु हुँदैन। हेर्नुहोस् दोस्रो कोरिन्थी 10:12 कुनै बेला आफैलाई आफैसँग तुलना गर्नेहरू चाहिँ बुद्धिमान होइनन् भनेछ, एक अर्कासँग नापजोक गर्नेहरू बुद्धिमान होइनन्। जस्तो कि एकजना विश्वासीले अर्कोलाई भनेछ, अरे भाइ न त बहिनी, तपाईँ त मण्डली सभाहरूमा त विश्वासयोग्य साथ आउनुपर्छ नि हरेक पटक। अनि उसले के जवाब दिन्छ, तर ऊ फलाना त आउँदैन त्यसरी म किन आउने। उसले चाहिँ अर्कोसँग तुलना गर्दैछ, अथवा अर्कोलाई ओ युवा भाइ बहिनी, त्यो भिडियो गेम मोबाइलमा खेलेको खेलेको त्यस्तो समय त बर्बाद नगर्नु नि। तर उसले भन्छ फलानाले पनि खेल्छ, फेरि उसले तुलना गर्दैछ एकअर्कासँग, यो मूर्खता हो। अथवा अर्कोलाई भने, अरे तपाईँ दिदी बहिनी होइन, त्यस्तो खुल्ला खालको त्यो कुर्था सुरुवाल आजकलको त्यो टाइट न टाइट अनि वाङ्गैदेखि त्यस्तो त नलाउनुहोस् त भन्दाखेरि अरूले त लाउँछ। अब यो चाहिँ सब कस्तो खालको सोचाइ हो भने, उहाँलाई खुसी पार्न खोजिरहनेछ कि अब अरूलाई चल्छ भने मलाई पनि चल्छ। त यहाँ पनि जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यसरी नै आफूलाई शुद्ध पार्छ, अर्थात् उहाँलाई खुसी पार्ने मन हुन्छ, नाचो विश्वास। अथवा कसैलाई भन्यो होइन, त्यस्तो खालको बोली चाहिँ निस्किनु हुँदैन है भाइ अथवा बहिनी तपाईँको मुखबाट। अनि उसले भन्छ तपाईँको हो मलाई भन्नु है, ऊ फलाना फलाना यस्तो शब्द प्रयोग गर्छ, यो सब चाहिँ मूर्ख व्यवहार हो, यो चाहिँ एक चाहिँ बहाना हो, सांसद विश्वले पनि यस्तो गर्न सक्छ। तर तपाईँ आफूलाई जाँच्नुहोस्, तपाईँले मान्छेलाई आफ्नो नाप्ने मानदण्ड नबनाउनुहोस्। क्रिस्चियनको साँचो मानदण्ड चाहिँ प्रभु येशू हो। तर सबभन्दा महत्त्वपूर्ण कुरा पहिलो चाहिँ तपाईँले नयाँ जन्म पाउनु भएको छ कि छैन, किनभने त्यसले नै अब सबै निर्धारण गर्छ, तपाईँ कसलाई खुसी पार्न खोज्नुहुन्छ, तपाईँले के चाहनुहुन्छ। तपाईँले त एउटा नयाँ स्वभाव हुनुपर्छ, नयाँ बिउ, परमेश्वरको बिउ अनि को हुन्छ, नत्र भन्दा तपाईँले बाहिरी रूपमा मात्र हेर्ने अनि अलि अलि रूप ठिकठाक पार्ने, बाहिरी रूपमा मात्र सब गरेर भित्र नयाँ त हुँदैन। प्रार्थना गर्न आउनुहोस्।